नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। पछिल्लो समयमा पत्रकारिता तथा आम सञ्चारको प्रभावकारिता बढेको छ, तर त्यत्तिकै रूपमा पत्रकारिताले उल्लङ्घन गरेका आचार संहिताका बारेमा पनि गुनासो तथा उजुरीहरू भने बढेका छन्। यस सम्बन्धमा आज हामी एक रिपोर्ट प्रस्तुत गर्छौँ अनि सूचना प्रविधिको सहज उपलब्धतासँगै यसको दुरुपयोगबाट अपराधका घटनाहरू पनि बढेका छन्। यसर्थ साइबर अपराध नियन्त्रणका लागि के कस्ता कार्यहरू भइरहेका छन् त? आज हामी नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने। खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने। त्यहाँ वस्तु भाव नचढाउने। बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने। खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि पत्रकार आचार संहिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ र पत्रकार आचार संहिता उल्लङ्घन भएमा प्रेस काउन्सिल नेपालले अनुगमन तथा कारवाहीको प्रक्रिया अघि बढाउँछ। अब हामी यस सम्बन्धमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौं।
पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउन आचार संहिता पालना गरेर काम गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिइरहेको भए पनि यस्ता घटनामा खासै कमी भने आउन सकिरहेको देखिँदैन। सम्बन्धित निकायले आचार संहिता उल्लङ्घन तथा प्रेस स्वतन्त्रता हननका विरुद्ध विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रमहरू गरिरहेको र त्यसका विरुद्ध कार्य गर्नेहरूलाई विभिन्न कारवाहीको दायरामा ल्याउने कार्य पटक पटक भइरहँदा पनि आचार संहिता उल्लङ्घनका घटना भने बढिरहेको सरकारवालाहरूको धारणा रहेको छ। पछिल्लो समय पनि प्रेस स्वतन्त्रता हननका घटनामा कमी नआएको भन्दै सरकारवालाहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आचार संहिता पालनामा ध्यान दिनुपर्नेमा जोड दिँदै आइरहेका छन्। सरकारवाला र सम्बन्धित निकायले पत्रकार आचार संहिता पालनाका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको भए पनि यस्ता घटनामा किन कमी आउन सकेको छैन त? सञ्चार माध्यमहरूमा आचार संहिता पालना र प्रेस स्वतन्त्रताका विषयमा सिकाउने, अनुगमन गर्ने, नियमन गर्ने र घटना भएमा ताकेता गर्ने, स्पष्टीकरण सोध्ने र कारवाहीका लागि सिफारिस समेत गर्ने निकाय प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल:
अघिदेखि नै पत्रकारितामा लागिसकेपछि आचार संहिता पालनालाई ध्यान नदिने विभिन्न पक्षहरू छन्। यसलाई अलिकति संश्लेषण गर्यो भन्दाखेरि एउटा यस्तो पक्ष छ जुन पक्ष भर्खरै पत्रकारितामा लागेको छ अथवा उसले चाहिँ मिडिया के हो, सोसियल मिडिया के हो भन्ने बुझेको छैन, तर ऊ चाहिँ पत्रकारिता मार्फत अथवा सञ्चार कर्म मार्फत आफ्नो लाइफ लाइन बनाउन चाहन्छ अथवा राष्ट्र जनताको सेवा गर्छु भनेर आउँछ। एउटा त्यो पक्षबाट जानी नजानी यसको उल्लङ्घन भएको देखिन्छ। तथापि यो पक्ष चाहिँ पछि काउन्सिलका कार्यक्रमहरू यस्तै छलफलहरू काउन्सिलिङ भएपछि सचिएर आएको देखिन्छ। अर्को एउटा पक्ष छ जो पक्ष जबरजस्त उसलाई थाहा छ आचार संहिता उल्लङ्घन हो गर्नु भने, तर उसले चाहिँ दायाँ बायाँ अथवा अगाडि पछाडि कुनै एउटा शक्तिको आडमा आचार संहितालाई नटेर्ने अथवा काउन्सिल जस्ता नियामक निकायहरूका आवाजलाई पनि नसुन्ने त्यो खालको देखिन्छ। यो पक्षबाट अलि बढी खतरा देखिन्छ यो आचार संहिता उल्लङ्घन हुनुमा, यो संख्या बढाउन केन्द्रित गर्नुमा। र अर्को यस्तो पक्ष छ जुन पक्ष अत्यन्तै आचार संहिता पालना गर्दै इमान्दार ढङ्गले पत्रकारिता गरिरहेको छ, समाचार सम्प्रेषण गरेको छ, तर पनि त्यो पक्ष ओझेलमा पर्ने र उसलाई कसैले उत्साहित पनि नगर्ने अथवा उसले गरेका कर्महरू राम्रो हुँदाहुँदै पनि समाजमा नकारात्मक धारणा र नकारात्मक कुरा सम्प्रेषण गरेपछि मात्र भाइरल भइन्छ अथवा भ्युवर्स बढ्छ अथवा त्यसको चाहिँ टिआरपी बढेर चाहिँ आफू छिटोभन्दा छिटो चर्चित भइन्छ भन्ने यस्तो धारणा र अहिले समाज पनि त्यति त्यतै बगिएको जस्तो धारणाले गर्दा त्यो पक्ष चाहिँ राम्रो गरेर पनि नराम्रो गरे जस्तो अथवा ओझेलो परेर निराश हुँदै गएको अवस्था पनि छ। यी कारणले गर्दाखेरि चाहिँ यो संख्या बढ्दै जान्छ र समग्रमा अहिले खास गरी नागरिकमा के मिडिया हो के होइन, को पत्रकार हो को होइन, के पत्रकारिता हो के पत्रकारिता होइन भन्ने यो खालको भ्रम रहेको हुँदा पनि यस्ता विकृतिहरू बढ्दै गयो देखिन्छ, अर्को चाहिँ कुनै पनि कुरालाई सुनेको रहेको भरमा भाइरल बनाइदिने, टुक्रा टुक्रा पारेर कतिपय विषयवस्तु समग्र विषयवस्तुमा टुक्रा टुक्रा पारेर विषयमा दिने, त्यसले भ्रम छर्ने, यो क्रम बढेको कारणले हुन्छ। र समग्रमा सबै पक्ष चाहिँ यसमा संवेदनशील नबन्ने हो भने अथवा आम नागरिक नै यसमा चाहिँ संवेदनशील नबन्ने हो भने यो अवस्था चाहिँ झन् बढ्दै गएकै देखिन्छ। त्यसकारण यसमा चाहिँ काउन्सिल जस्तै अरू अरू निकायहरू सरकारवालाहरूले विश्वविद्यालयहरू होलान् अथवा कलेजहरू क्याम्पसहरू छन्, कतिपय स्कुलमा त पत्रकारिता पढाइ पनि हुन्छ, त्यहाँका विद्यार्थीहरू अथवा सामाजिक सञ्जाल सञ्चालकहरू प्रयोगकर्ताहरू त्यस्तै पत्रकार महासङ्घहरू अनि पत्रकारिता क्षेत्रका विज्ञहरू अनुसन्धानकर्ताहरू सबै जुटेर यो पक्षमा चाहिँ यसको अन्त्य गर्न नलाने भने चाहिँ यो संख्या चाहिँ झन् बढ्दै जाने देखि।
प्रेस काउन्सिलमा आचार संहिता उल्लङ्घन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन लगायतका घटनाका उजुरीहरू पर्ने क्रम पछिल्लो समय थप बढ्दै गएको काउन्सिलले जनाएको छ। यसरी पर्ने उजुरीहरू मध्ये सबैभन्दा बढी अनलाइन सञ्चार माध्यमहरूको रहेको छ भने त्यसमा पनि भ्रामक, सत्यता नभएको र असन्तुलित समाचारहरू बढिरहेको तथ्याङ्क छ। प्रेस काउन्सिलले वैधानिक रूपमा सूचीकरण तथा दर्ता भएका सञ्चार माध्यमहरूको अनुगमन गर्दै आएको तर त्यसभन्दा बाहिर पनि दर्ता नगरिएका तर मीडियाका रूपमा अगाडि आएका माध्यमहरूका कारण आचार संहिता उल्लङ्घनका घटना बढी देखिएकाले त्यसतर्फ गम्भीर हुनुपर्ने जनाएको छ। खास गरी पत्रकारिताको आवरणमा रहेर पत्रकारिता भन्दा अन्य काम गर्दै आएकाहरूले आचार संहिता नमानेको देखिएको बताउनुहुन्छ प्रेस काउन्सिल नेपालका प्रवक्ता खनाल।
पत्रकारहरू पत्रकारिताको आवरण सबै होइन, कतिपय भनौँ न अरू अरू कर्महरू पनि गर्ने अथवा पत्रकारिता आचार संहिता अथवा पत्रकारितालाई एउटा देखाउने दाँत बनाएर अरू अरू कर्म गर्ने भन्ने तर आफै पनि त्यही गर्ने त्यो खालको एउटा देखिन्छ। अर्को चाहिँ रोजी रोजीका श्रमजीवी पत्रकार समस्या त छन्, त्यो हामीले पनि बुझेका छौँ, सबैले बुझेको विषय छ, त्यो भन्दैमा आफ्नो पत्रकारिता पेसालाई नै धुमिल बनाउँछ।
छ भने मूलको पानी या बहाव रूप रङ्ग मात्रा फेर्छ भने, या बहाव रूप रङ्ग मात्रा फेर्छ भने। गोरेटो होस् ठुलो सडक पैदल मार्ग कतै पनि नयाँ चिरा परि जमिन बग्न पनि थाल्छ भने। सर्नु पर्छ अन्ततिर विपत्तिको संकेत जानी कारण बिनै ढुङ्गाहरू खस्न पनि थाल्छन् भने, कारण बिनै ढुङ्गाहरू खस्न पनि थाल्छन् भने। नजाउ हामी त्यस्ता ठाउँमा बसौँ सचेत भई, वडाध्यक्ष सँगै खबर पुर्याउँ सुरक्षालाई, वडाध्यक्ष सँगै खबर पुर्याउँ सुरक्षालाई। अनि खबर गरिदिउँ टोल छिमेक वरिपरि, यति गरे हुन्छ हाम्रो जीवन रक्षा सधैँभरि। आजलाई यति भनौँ अरू बाँकी भेटमा गरौँ, विपदबाट बस्नलाई कुरालाई मनन गरौँ, विपदबाट बस्नलाई कुरालाई मनन गरौँ।
बर्खायाममा सजग बनौँ, पूर्व तयारी गरौँ, बाँचौँ बचाउँ।
सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम सञ्चार तथा सूचना अहिले यहाँहरू सुन्दै हुनुहुन्छ। सञ्चार प्रविधिले जति सुविधा हामीलाई दिएको छ त्यसै गरी यसलाई सञ्चालन गर्न जानिएन भने त्योभन्दा धेरै यसबाट दुःख पाउनुपर्ने हुन्छ। सूचना प्रविधिको दुरुपयोगबाट भइरहेका साइबर अपराधको वर्तमान अवस्था लगायतका सन्दर्भमा अब नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता सूचना अधिकारी प्रहरी उपेक्षक दिलीप कुमार गिरीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
हालका महिनाहरूमा नेपालमा सबैभन्दा बढी देखिएको साइबर ठगीका नयाँ प्रकृति ट्रेन्ड के हुन्, नागरिकहरूले कुन प्रकारका ठगीबाट बढी प्रभावित हुनु परेको छ जानकारी गराइदिनुहोस् न।
अहिले यो मोबाइलको बढ्दो प्रयोग, सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगसँगै यसको दुरुपयोग भएर अथवा यसमा असावधानी अप्नाएको कारणले गर्दा सर्वसाधारण नागरिकहरू ठगिने क्रम बढ्दो छ। आर्थिक वर्ष 2080-81 यो टोटल चाहिँ 4154 जना ठगिएका थिए भने त्यो वृद्धि दर 81 बढेर 2081-82 5914 जना ठगिए। तर अहिले 82-83 आजको दिनसम्म चाहिँ 6464 जना ठगिए भनेपछि ठगिने क्रम एकदम बढ्दो छ। विशेष गरी सोसियल मिडियाहरू ह्याक गरेर अनि अर्को चाहिँ ब्याङ्क तथा वालेट अफिसबाट बोलेको, तपाईँको केवाइसी अपडेट गर्नु पर्यो भनेर मान्छेहरूसँग ओटिपी कोड मागिदिने र ओटिपी कोड मागेपछि उहाँहरूको खाताहरू रित्याइदिने र पछिल्लो समयमा चाहिँ यो फिफा वर्ल्ड कप विश्वकप चाहिँ सित्तैमा हेर्न पाइन्छ, फ्रीमा हेर्न पाइन्छ गर्नको लागि चाहिँ यो फलाउने एप डाउनलोड गर्नुहोस् भन्ने गरेर त्यसरी चाहिँ मान्छेहरूको ब्याङ्कमा एप्रोच पुर्याएर ठगिने क्रम पनि बढ्दछ।
हजुर, यो ठगिने क्रम बढ्नुको कारण चाहिँ के लाग्छ यहाँलाई?
बढ्नुको कारण चाहिँ सबैभन्दा पहिले चाहिँ तपाईँको सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि असावधानी अप्नाउनु नै सबभन्दा ठुलो कुरा त्यही हो। त्योभन्दा बाहेक अब प्रविधिको बढ्दो प्रयोग अथवा दुरुपयोग होइन, त्यो नै हो। अब अरू चाहिँ त्यस्तो छैन। अब मोबाइल प्रयोग गर्दाखेरि ध्यान नदिनु नै सबभन्दा ठुलो कुरा। अर्को लोभ पनि हो, बिना परिश्रम पैसा प्राप्त हुन्छ अथवा चाहिँ बिना कुनै चाहिँ कसैलाई छिट्टो विश्वास गर्ने कारणले गर्दाखेरि पनि तपाईँको ठगिने क्रम चाहिँ बढ्दछ।
हजुर, अब फेसबुक, इन्स्टाग्राम, टिकटक, वाट्सएप तथा टेलिग्राम जस्ता सामाजिक सञ्जाल मार्फत हुने ठगीका घटनाहरू बढिरहेको देखिन्छ। यस्ता घटनाहरूको अनुसन्धान र नियन्त्रणमा साइबर ब्युरोले कस्ता चुनौतीहरू सामना गरिरहेको छ त?
चुनौती त धेरै छन्। यो जति प्रविधिको प्रयोग बढी भयो त्यति नै धेरै चुनौती हुन्छ। सबैभन्दा पहिलो चुनौती चाहिँ प्रविधिको दुरुपयोग नै हो। यो हामी सर्वसाधारण नागरिकलाई कुन के छिटा के हुन्छ भन्ने कुरा नै थाहा हुँदैन, त्यसले गर्दा यसको दुरुपयोग सबैभन्दा ठुलो चुनौती हो। भने अर्को चाहिँ यो एकदम गोप्य र जटिल हुन्छ, विशेष गरी ह्याकिङको केसहरूमा ह्याकर्सहरूले चाहिँ पैसाहरू तानिसकेपछि विभिन्न खाताहरूमा धेरै खाताहरूमा छरिदिने र जसले कारणले गर्दा चाहिँ हामीले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरू समन्वय गर्नुपर्ने कारणले गर्दा नि यो अलिक जटिल हुन्छ। अर्को चाहिँ डिजिटल प्रमाण सङ्कलनमा पनि समस्या हुन्छ, किनभने तुरुन्तै त्यसलाई डिस्पोज गर्ने, फर्म्याट गर्ने र फालिदिने अथवा त्यसबाट चाहिँ नि तुरन्तै आफू चाहिँ लगआउट भइदिने कारणले गर्दा पनि यो प्रमाण सङ्कलन गाह्रो छ। र अर्को सबभन्दा ठुलो चुनौती चाहिँ के भने, मान्छे आफू ठगिएको कुरा धेरै पछि मात्र थाहा हुन्छ, अनि थाहा भएपछि ढिलो उजुरी हुन्छ। ढिलो उजुरी गर्नु भनेको नै न्याय पाउनको लागि ढिलो हुनु अथवा चाहिँ नि त्यो हो भने। अर्को चाहिँ हाम्रो समन्वयको कारण पनि हो, हामीले विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्नुपर्ने हुन्छ। साइबर मात्रै ठगिएका मान्छेहरूको पैसा अथवा उहाँलाई न्याय दिनको लागि साइबर ब्युरोको पहलले मात्र हुँदैन, त्यसमा चाहिँ विभिन्न ब्याङ्क तथा वित्तीय संस्था त्यसै गरी इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्नुपर्छ। त्यो समय कहिलेकाहीँ समन्वय गर्दाखेरि चाहिँ ढिलो हुन्छ, त्यस कारणले गर्दा पनि हामीलाई चुनौती नै छ। अर्को चाहिँ तपाईँको साक्षरताको कमी अर्को चुनौती हो। हामी सर्वसाधारण नागरिक जति धेरै मोबाइलहरूमा व्यस्त, सामाजिक सञ्जालमा व्यस्त हुन्छौँ, तर त्यही हिसाबले हामी त्यो सम्बन्धमा साक्षर पनि छैनौँ, जसले गर्दा चाहिँ त्यो पनि एउटा चुनौती हो। भने अर्को जनशक्तिको कमी त छँदैछ, जनशक्ति जति धेरै अहिले मैले त हजुरलाई निवेदन गरिसकेँ, 82-83 जम्मा 4,154 उजुरी थियो भने अहिले यो अवधिभित्रै 6,464 उजुरी परिसकेको छ, जुन जनशक्ति हाम्रो थप वृद्धि भएको अवस्था छैन। त्यही पहिला भएको जनशक्तिले नै हामीले अनुसन्धान प्रक्रिया पुरा गर्नुपर्ने भएको हुनाले त्यो एउटा चुनौती पनि छ हामीलाई।
हजुर, अब यो कृत्रिम बुद्धिमत्ता, एआई, डिप फेक भिडियो तथा नक्कली आवाज, भोइस क्लोनिङको प्रयोग गरेर हुने साइबर अपराधको जोखिम चाहिँ कतिको बढेको छ नि? यसमा नेपाल प्रहरी यस प्रकारका अपराधसँग जुझ्न कतिको तयारी अवस्थामा छ, के छ अवस्था?
होइन, अब यो एआईको प्रयोग गरेर हुने त धेरै नै छ, तर अब एआईको प्रयोग गरेर हुने अपराध, विशेष गरी साइबर अपराधको निराकरण, त्यसलाई चाहिँ अनुसन्धानको लागि चाहिँ हाम्रो एआइसिएल नै गठन भएको छ प्रयोग प्रधान कार्यालयमा। त्यो एआइसिएलले पनि त्यो हेरेको छ भने साइबर ब्युरोमा परेका त्यस्ता उजुरीहरू पनि हामीले उक्त कुरा एआईबाटै सिर्जित हो कि अथवा त्यसमा चाहिँ कुनै व्यक्ति फिजिकल्ली संलग्न छ कि भनेर हामी अनुसन्धान गर्छौँ। अब यसको लागि चाहिँ विभिन्न हामी तपाईँको टेक्निकल भेरिफिकेसनको कामहरू गर्छौँ र जस्तो फेसबुक, टिकटक, इन्स्टा आदिहरूलाई चाहिँ हामी पत्र लेखेर त्यसलाई भेरिफाई गर्ने काम पनि गरिरहेको छौँ।
हजुर, यदि कुनै व्यक्ति सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट ठगीको शिकार भयो भने तत्काल के गर्ने त, कसरी उजुरी दिने र प्रमाण सुरक्षित राख्ने सम्बन्धमा साइबर ब्युरोको सुझाव के छ त, के गर्नु पर्ला?
सबैभन्दा पहिला जो व्यक्ति आफू ठगिएको, साइबर क्राइमको उसमा पीडित भएको भन्ने लाग्छ भने उहाँहरूले तत्काल छिटोभन्दा छिटो साइबर ब्युरोमै आउनुपर्छ भन्ने छैन, नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्नु पर्यो। आफूसँग भएका, आफूले प्राप्त गरेका त्यस्ता लिङ्कहरू, त्यस्ता चाहिँ नि फोटो भिडियोजहरू अथवा आफूले चाहिँ नि यदि ठगेर पैसा दिनु परेको छ भने त्यसका स्क्रिनसटहरू, ती कुराहरू चाहिँ डिलिट नगरिकन आफ्नो मोबाइल, विशेष गरी डिभाइस नै हो यसको सबभन्दा ठुलो प्रमाण, ती डिभाइसहरू चाहिँ सुरक्षित तरिकाले ल्याउनु पर्यो। र अर्को कुरा चाहिँ म के भन्छु भने, सबैलाई हजुरको यो रेडियो मार्फत शङ्कास्पद लिङ्कहरूमा अथवा आफूलाई आवश्यक नपरेका लिङ्कहरूमा कुनै पनि हालमा क्लिक गर्नु हुन्न, त्यसै गरी आफ्नो ओटिपी ब्याङ्क डिटेल पिन नम्बरहरू कसैलाई पनि सेयर नगर्ने, त्यसै गरी बिना अनलाइन सपिङहरू गर्नुपर्ने पनि तपाईँको चाहिँ क्यास अन डेलिभरी माग गर्ने, र नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, विभिन्न जिल्ला प्रहरी कार्यालय, ब्याङ्क तथा वित्तीय संस्थाहरू भएका सचेतनामूलक प्रसारण तथा प्रकाशनहरू चाहिँ आफूले हेर्ने सुन्ने र आफूले अरूलाई पनि सेयर गर्दाखेरि चाहिँ मानिसहरू अथवा सर्वसाधारण नागरिकहरू चाहिँ यो साइबर अपराधबाट बच्न सक्छन्।
ठगिएकाहरू समस्या समाधान भएको
छ? ठगिएका मान्छेहरूको ठग्ने व्यक्तिहरू पक्राउ गरेर हामीले मुद्दा पनि चलाएको छौँ, अहिले पनि मुद्दा चलिरहेछ कतिको। त्यसै गरी हामीले कतिपय अवस्थामा चाहिँ पैसा जुन जसको खातामा गएको छ त्यस्तो त्यही व्यक्तिहरूलाई सम्पर्कमा ल्याएर ती व्यक्तिहरूको पैसा फिर्ता गराउने कामहरू पनि गरेका छौँ। यहाँहरूलाई जानकारी गराउनुपर्दा हामीले आर्थिक वर्ष 82-83 यो महिनासम्म चाहिँ हामीले करिब 14 करोडभन्दा बढी पैसा चाहिँ सम्बन्धित व्यक्तिहरूलाई, विभिन्न व्यक्तिहरू, पीडित व्यक्तिहरूलाई फिर्ता गराइसकेका छौँ।
हजुर, अहिले चाहिँ तत्काल साइबर ब्युरोबाट कस्तो कामहरू भइरहेको छ?
नियमित अब योभन्दा अगाडि भएका कामहरू नै नियमित गरिरहेको छ, उजुरीहरू लिने, उजुरीको सम्बन्धमा चाहिँ टेक्निकल भेरिफिकेसन गर्ने, त्यसै गरी ब्याङ्क तथा वित्तीय संस्थाहरूको समन्वय गरेर कसको खातामा पैसा गर्छ, त्यो व्यक्तिहरू को हो भनेर पहिचान गर्ने, निजी व्यक्तिहरूलाई यस कार्यालयमा झिकाउने र पीडितबाट जाहेर आधिकारिक जाहेर लिएर मुद्दाको प्रक्रिया सुरु गर्ने कामहरू गरिरहेको छौँ। र अघि मैले हजुरलाई भने जस्तै विभिन्न व्यक्तिहरूको खाताबाट आएका पैसाहरू ती व्यक्तिहरूलाई समन्वय गरेर सम्बन्ध पीडितलाई फिर्ता गराउने कामहरू गरिरहेछ हामीले। र यस सँगसँगै यो अनलाइन ठगीका यस्तो ठगीका विषय मात्र नभई साइबर अपराध, ह्यारेसमेन्ट, साइबर बुलिङ, त्यसै गरी चाहिँ फिसिङ होइन, र विभिन्न व्यक्ति टिकटक त्यसै गरी फेसबुकबाट मानिसहरूलाई चाहिँ विभिन्न व्यक्तिहरू डिफेम गर्ने कामहरूमा पनि हामीले चाहिँ सम्बन्धित पीडितको उजुरी लिएर पीडकहरूलाई सम्बन्ध गरेर पीडकहरूलाई बोलाएर पीडकहरूलाई कानुनी कारवाहीको अगाडि बढाइरहेछ, नियमित भइरहेछ कामहरू।
उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता, सूचना अधिकारी, प्रहरी उपरीक्षक दिलीप कुमार गिरी।
जान लिने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गयो, जान लिने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गयो, सचेत बनाऊ यो कुरा छ। पस्ना नदेऊ बस्ती नजिक कतै, इस्का भेटर डोजर पानी न लौ जता ततै, न बसालौ पहाड़ मुनि बस्ती जानी जानी, चिरा पर्या जमिन कतै छिर्न नदेऊ पानी, जान लिने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गइरो, सचेत बनाऊ यो कुरा छ गइरो। घर आँगन कान्लाहरू चिरा परे भनी बरसात अघि पुर्नु पर्छ सदा सचेत बनी, नदी नाला पानी बाट जमिन कटान रोक्ने, चुक्ती पनि जानी राखौँ भेला बाढी रोक्ने, जान लैने बाढी र पहिरो सचेत बनाऊ यो कुरा छ गइरो, सचेत बनाऊ यो कुरा छ गइरो।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाउ।
सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।